नमस्कार, कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। मेरो नाम हो मधुबन विशी, अनि यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घन्टा, र यही कार्यक्रमलाई तपाईँ फेरि शनिबार साँझ 7 बजे मात्र रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np र शुभयात्राबाट पनि चाहेको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम पैसाका कुरामा हामी विभिन्न व्यक्तिसँग पैसाकै बारेमा कुराकानी गर्छौँ। पैसालाई बुझ्ने हरेक मानिसका तौर तरिका भिन्न भिन्नै हुन्छन्। प्रायः मानिस पैसाको बारेमा कुरा गर्न नै चाहँदैनन्, पैसालाई आफ्नो निजी कुरा भन्ने ठान्छन्। यतिसम्म कि उनीहरू आफ्नो घर परिवारमा पैसाको बारेमा खुलेर छलफल पनि गर्दैनन्। कोही कोही मानिसलाई त झन् पैसाको कुरा गर्यो कि उसको पारो नै तातिन्छ। तर हामी भने पैसाकै बारेमा विभिन्न मानिसका कथालाई बाहिर ल्याउन कोसिस कार्यक्रम पैसाका कुरा मार्फत गरि नै रहेका छौँ। कार्यक्रमको यो आजको 18 अङ्कमा हामी व्यक्तिगत पैसा व्यवस्थापनभित्र रहेर आफ्नो वित्तीय लक्ष्य पुरा गर्न पैसा कसरी जोगाउन सकिन्छ भन्ने बारेमा कुराकानी गर्दैछौँ। आज यही कुराकानी गर्नका लागि म एक दम्पतिको घरमा पुगेको छु, र उहाँसँग आफ्नो घर परिवारभित्र वित्तीय लक्ष्य पुरा गर्न पैसा कसरी जोगाउन सकिन्छ भनेर उहाँहरूसँग कुराकानी गरेको छु। उहाँहरू हुनुहुन्छ वीरेन्द्रनगर सुर्खेतमा आयुर्वेदिक मेडिकल सञ्चालन गर्दै आउनुभएका श्रीराम आचार्य र उहाँका धर्मपत्नी शान्ति घिमिरेका कुराकानी सुन्नेछौँ। आज हामी पैसाको कुराकानी गर्न तपाईँको पसलमा आइपुगेका छौँ। जस्तो यो आफ्नो वित्तीय लक्ष्य पुरा गर्न पैसा किन जोगाउनु पर्छ होला?
पैसा किन जोगाउनु पर्छ भनेपछि अब एक त परिवारमा अब धेरै फ्यामिलीहरू हुन्छ, छोराछोरी हुन्छन्, तिनीहरूलाई पालन पोषण गर्न, शिक्षा दीक्षा दिनको लागि पैसा जोग्यो भने धेरै फाइदा छ। फजुल खर्च गऱ्यो भने आफूलाई भनेको टाइममा पैसा पाउन गाह्रो हुन्छ। पैसाले नै मान्छेको सम्बन्ध बढाउने हो, पैसाले नै मान्छेको सम्बन्ध बिगार्ने हो। त्यसैले पैसा आफूले जोगाइराख्यो भने भोलि छोराछोरीको लागि, आफ्नो घर परिवारको लागि, आफू केही दुःख पर्दा उर्दा सहयोग हुने कारणले नै पैसाहरू बचाउनु राम्रो।
तपाईँलाई पैसा भन्ने चिज के हो जस्तो लाग्छ?
पैसा एउटा यस्तो हो कि नभई नहुने चिज हो, भएर पनि अब ठाउँमा उपयोग गर्न सकेन भने पैसाले हानि पनि गर्छ, र ठाउँमा प्रयोग गर्न सक्यो भने पैसा नभई नहुने चिज हो।
तपाईँहरू घर परिवारमा कसरी मिलाउनुहुन्छ पैसाको लेखाजोखा, कसरी राख्ने गर्नुहुन्छ?
महिनावारी खर्च कस्तो के छ त्यो पहिला हेरिन्छ, त्यसपछि कति खर्च गर्ने, कति बचत गर्ने भनेर आफ्नो कमाइअनुसारको खर्च गर्ने गरिन्छ।
श्रीमान श्रीमती बिच कुराकानी हुन्छ?
हुन्छ।
के कुरामा?
कुराकानी नभइकन त अगाडि बढ्दै बढ्दैन नि। पैसा अब कति कमाइन्छ त्यही अनुसार छोरालाई कति खर्च गर्ने, आफू बुढाबुढीमा कति खर्च गर्ने, अब घरमा बुवा आमा हुनुहुन्छ, सबैजना हुनुहुन्छ, त्यो अनुसार उहाँहरूलाई कति खर्च गर्ने, आफ्नो लालन पोषणमा कति खर्च गर्ने, त्यो अनुसार म्यानेज गरेर बाँकी पैसा भएको पैसा हल्का बचत गरिन्छ।
अब तपाईँहरू दुवैजना एउटै पेसामा हुनुहुन्छ होइन?
हजुर।
सँगसँगै योसँगै बसेर एउटै पेसा गर्दा कस्तो खालको सहयोग चाहिँ मिल्दो रहेछ?
सहयोग धेरै सहयोग हुँदैछ, एकअर्काको कुराहरू बुझिन्छ। छुट्टाछुट्टै पाटो भयो भने के गरिरहेछ भन्ने कुरा थाहा हुँदैन, उहाँले मेरो कुरा बुझ्नुहुन्छ, मैले उहाँको कुरा बुझ्छु, त्यही भएर एउटै पेसा राम्रो जस्तो लाग्छ।
अब म तपाईँलाई यतातिर छोडेर तपाईँको श्रीमानसँग केही कुराकानी गर्छु। तपाईँलाई चाहिँ आफ्नो वित्तीय लक्ष्य पुरा गर्न पैसा कसरी जोगाउन सकिन्छ जस्तो लाग्छ?
अब के कुरामा पैसा कमाउँदा भन्दा पनि अब पैसा अब आफ्नो जुन व्यवसाय छ त्यो व्यवसायबाट आएको आम्दानीलाई सही ढङ्गले होइन आफ्नो चाहिँ खर्च मेन्टेन गरेर सानो चाहिँ बचत गर्न सकियो भने चाहिँ भोलिको भविष्यमा चाहिँ केटाकेटीको शिक्षा दीक्षा होइन पालन पोषण आफूलाई परेका आवश्यकताहरू औषधि उपचार गर्न चाहिँ सजिलो हुन्छ। त्यो कारणले सबैले चाहिँ केही न केही थोरै नै किन नहोस् बचत गर्ने बानी बसाल्यो भने साह्रै राम्रो हुन्छ।
अब तपाईँको श्रीमतीले भर्खर भन्नुभयो, अब हामी घर परिवारमा छलफल गर्छौँ, केही सानोतिनो योजना बनाउनु पर्यो भनेर भन्नुभयो। के कुराहरूमा विशेष गरेर तपाईँ के सामान किन्दा होस् या केही खरिद गर्दा होस् केमा सल्लाह चाहिँ गर्नुहुन्छ?
अब सामान किन्दा घरमा चाहिँ चाहिने सामानहरू हामी अब फजुल खर्च खासै गर्दैनौँ होइन, अब आवश्यकता हेरेर आफ्नो आवश्यकता हेरेर अनि खर्च गर्छौँ। अब खर्च गरिसकेपछि मैले यो ठाउँमा खर्च गरेछु भन्ने हुन्छ, सरसल्लाह हुन्छ, त्यो हिसाबले नै अगाडि बढ्छौँ हामी। सामान किन्दा अब लत्ता कपडा किन्दा होइन, आफूलाई अब कतैतिर बजारतिर घुम्न जाँदाखेरि केही चाहिँ के अरे मन पर्यो, कपडाकै कुरा गर्नु मन पर्यो भने पनि अब बजारमा त धेरै क्वालिटीका सामान, महँगा सामान पनि पाइन्छन् होइन। अब त्यो मिडियम साइजको आफ्नो के अरे क्षमता हेरेर अनि किन्ने गर्छौँ।
तपाईँले चाहिँ पैसालाई कसरी हेर्नु भएको छ?
अब पैसा यस्तो चिज हो कि जो नभई पनि हुँदैन। अब पैसाले तपाईँको सबै काम पनि भएको हुन्छ, धेरै पैसा भयो भने मान्छेहरू अब बिग्रिएका पनि हुन्छन्। पैसा नभई नहुने चिज हो र पैसाले चाहिँ अब घरबिहार बिगारेको अवस्था पनि छन् धेरै कुराहरू होइन। अब पैसा मलाई लाग्छ नभई नहुने चिज पनि हो, त्यसलाई चाहिँ सही तरिकाले चाहिँ सदुपयोग गर्नुपर्छ। पैसालाई चाहिँ थोरै धेरै होइन, जति आफूसित छ त्यसलाई चाहिँ युटिलाइज गरेर आफ्नो चाहिँ आवश्यकता अनुसार बढ्ने, धेरै पैसा भयो भने पनि नमात्तिने होइन, फजुल खर्चहरू नगर्ने, त्यो गर्दा नै राम्रो हुन्छ। तपाईँको लक्ष्य आफ्नो के छ, कति छ, आफ्नो कमाइअनुसार लक्ष्य चाहिँ निर्धारण हुन्छ जस्तो लाग्छ मलाई। आफ्नो धेरै कमाइ छ भनेपछि अब लक्ष्य पनि धेरै हुन्छन्, अब थोरै कमाइ छ भनेपछि त्यसको अब लक्ष्य पनि सानसानै हुन्छ। अब हामीहरूको लक्ष्य अब निर्धारण भनेको अब बच्चा बच्ची पढाउने, शिक्षा दीक्षा परिआएको बेलामा चाहिँ थोरै पैसा जोगायो भने पनि भोलि उपचार खर्चहरू बच्चा बच्चीको शिक्षा दिनको लागि सजिलो हुन्छ भन्ने हिसाबले अलिअलि बचत गर्ने बानी नै राम्रो हुन्छ, राम्रो हो।
अब तपाईँले पैसाकै कुराकानी गरिरहँदा अब यो ठाउँमा अहिले यो पेसामा तपाईँ हुनुहुन्छ, यो पेसासम्म आइपुग्दा पैसाले कहिले अप्ठ्यारो पार्यो कि पारेन?
अब पैसाले अब अप्ठ्यारो त पर्छ, पैसाले अप्ठ्यारो पर्छ र चाहिँ कतिपय अवस्थामा अब धेरै के अरे ठुला अपेक्षाहरू कहिलेकाहीँ अब देखिन्छ, अब साथीभाइहरूले खर्च गरेको देखिन्छ। त्यो भए पनि आफ्नो कमाइअनुसार हेरेर आफूले खर्च गर्ने गच्छेअनुसारले गर्न गर्नु पऱ्यो। अब त्यो नगरी सकिँदै सकिँदैन होइन, अब त्यो हिसाबले त्यही हिसाबले गर्नु।
तपाईँको घर परिवारमा अहिले तत्कालको आवश्यकता के छ जस्तो लाग्छ?
अब घर परिवारको आवश्यकता भनेको अब अहिले भर्खरै घर बनाउँदैछु होइन, अब पैसा अहिले धेरै नै चाहिन्छ, धेरै नै खर्च हुन्छ। अब बच्चालाई पढाउनु पऱ्यो, खानु पऱ्यो होइन, अब सबै किनेरै खानुपर्छ, त्यो हिसाबले गर्दाखेरि पैसा चाहिन्छ।
अब फेरि म तपाईँको आएँ, तपाईँहरू दुवैजना श्रीमान श्रीमती बिच कसको बढी खर्च आउँछ?
खर्च त मेरै हुन्छ। अब लेडिज उतै त बजारतिर गएपछि केही देख्यो भने किन्न मन लागिहाल्ने, उहाँले त्यति खर्च गर्नुहुन्न, मैले नै अलिकति बढी खर्च गर्ने। छोराहरूलाई पनि अब यो किनिदिनु पा हुन्थ्यो भन्ने भइहाल्छ, आफूले पनि यो लाउनु पा हुन्थ्यो भन्ने भइहाल्छ।
जोगाउनु पर्छ भनेर कुराकानी हुँदैन,
जोगाउनु पर्छ भन्ने कुराकानी हुन्छ, सम्झाउनुहुन्छ सम्झाउनु त।
तपाईँले चाहिँ दुःख पाउनु पऱ्यो कि नै पैसाले, पैसाको कारणले?
कहिले काहीँ साथीहरूको उसले गर्दा आवश्यकता यो पूर्ति गर्नु पा हुन्थ्यो, म पनि यतिको उनु जस्तो हुनु पा हुन्थ्यो भन्ने चाहिँ सोचाइ भयो, तर त्यसकै पछाडि चाहिँ लाग्दैन। धेरै सङ्घर्ष त गर्नु पऱ्यो, तर उहाँले नै सपोर्ट धेरै गरे भएर मलाई त्यति गाह्रो भएको जस्तो लागेन।
पैसाको कुरामा के छ भनेपछि अब आफ्नो मेन कुरो त आफ्नो कमाइ कति छ त्यसमा निर्धारण हुन्छ खर्च भन्ने कुरो होइन। जति धेरै कमाइ हुन्छ त्यसका आवश्यकताहरू पनि पूर्ति परिपूर्ति गर्नको लागि मान्छेहरू अब मान्छेको भनौँ न अब आज एउटा आवश्यकता पुरा भयो, भोलि चाहिँ अर्को आवश्यकता चाहिँ मनमा उसको लाग्छ। त्यही भएर मान्छे नै के हो त अब असन्तुष्टि प्राणी पनि हो, किनभने आज यो ठाउँमा पुगेपछि मलाई अर्को ठाउँमा पुग्न मन लाग्छ कि लाग्छ, किनभने चाहिँ योभन्दा धेरै प्रगति गर्नु पाए हुन्थ्यो भन्ने जस्तो लाग्छ होइन। यदि यस्तो किसिमको मानवीय स्वभावै नभएको कहीँ अब यो अहिलेको यो विश्व नै त्यति चाहिँ विकसित पनि हुन्थेन होला होइन। धेरै उसमा चाहिँ पहिलाको तुलनामा चाहिँ विश्वले नै फड्को मारेको अवस्था हो होइन। तैपनि अब आफ्नो कमाइ हेरेर गच्छे हेरेर अब कति खर्च गर्ने कति बचाउने भन्ने कुरो चाहिँ महिनावारीको प्लानिङ गर्नुपर्छ, होइन फजुल खर्चहरू नगर्ने, जस्तो अब मेरो बच्चालाई चाहिँ अब बोर्डिङमा यति तिर्नुपर्छ, यतिको कफी किन्नुपर्छ, हामी बुढाबुढी यतिको खाजा खानुपर्छ, होइन अब पसलमा आउने खर्च यति हुनुपर्छ, यतिले मेन्टेन गर्नुपर्छ, घरमा चाहिँ रासन पानीहरू अब बुवा आमा यताउति औषधि उपचार सबै कुराहरू यतिले पुर्याउनुपर्छ भन्ने किसिमको प्लानिङ भयो आफ्नो चाहिँ जुन बजेट छ त्यो बजेटको चाहिँ खाकामा चाहिँ प्लानिङ गऱ्यो भने चाहिँ भ्याउँछ जस्तो लाग्छ मलाई। अब लक्ष्य अनुसारले आफू हिँडेन भने त त्यो फेल भइहाल्यो नि। अब तपाईँको आफ्नो लक्ष्य नै पार गर्न सकिँदैन, जस्तो एउटा लक्ष्य लिएर गइहाल्छ आफूले चाहिँ अब कमाएको भन्दा बढी चाहिँ खर्च गरिदिने, अब घरमा चाहिँ टाइम नदिने, घर परिवारसित सरसल्लाह नगर्ने, बाहिरै हिँड्ने, होइन अब त्यो गर्न लायो भने त अब कति नै हुन्छ र कमाइ भनेको थोरै कमाइ हुन्छ, त्यो चाहिँ त तपाईँको महिना किनिदिएकै एक हप्तै पनि पुग्दैन, त्यसरी फजुल खर्च गरेर हिँड्न लायो भनेपछि त त्यो पुग्दै पुग्दैन। त्यो हिसाबले प्लानिङ गरेर हिँड्यो भनेपछि हामी खर्च पनि मेन्टेन गर्न सक्छौँ, हामी अलिकति बचत गर्न पनि सक्छौँ। त्यो भयो भनेपछि भोलिको दिनमा चाहिँ हामीलाई चाहिँ आफ्नो लक्ष्य पुरा गर्न, आफ्नो चाहिँ भोलि आउने समस्याहरू जुन पैसाको कारणले रोकिने हुन्छ त्यस्ता कारणहरू रोकिनु पर्दैन। कतै चाहिँ धेरै खर्च गर्नु पऱ्यो भने पनि आफूसित अलिकति भएपछि तपाईँको चाहिँ अरूसित अलिकति पैसा चाहिँ कतै खोज्यो भने पनि सरसापट गऱ्यो भने पनि आफ्नो चाहिँ कार्य चाहिँ रोकिनु पर्दैन।
आफ्नो भएको वित्तीय लक्ष्यलाई राम्रोसँग सञ्चालन गर्न नसक्दा धेरै मानिसले दुःख पाउँदै आएको हामीले सुन्दै र देख्दै पनि आएका छौँ। तर तपाईँले आफ्नो परिवारभित्र रहेर आफ्नो वित्तीय लक्ष्यलाई राम्रो बनाउनका लागि के कुरामा जोड दिनुभएको छ?
अब पैसा त त्यही हो, अब आफ्नो कमाइअनुसार फजुल खर्च नगर्ने, अब जुन महिनावारी चाहिँ आफ्नो इन्कम छ त्यो इन्कमलाई चाहिँ कति खर्च गर्ने, कति आफूले बचत गर्ने हो, त्यो बचत गर्ने चाहिँ बचत गरिहाल्ने र चाहिँ खर्च गर्ने यतिले मेरो पुग्छ है भन्ने हिसाबले चाहिँ अब एउटा चाहिँ खाका तयार गर्ने, त्यो खाका तयार गरिसकेपछि आफ्नो योभन्दा मेरो खर्च भ्याउँदैन है, मेरो बााउन्ड्री खर्चको बााउन्ड्री यति हो, मेरो बजेट यति हो भनिसकेपछि त अनि त्यही भित्र रहनलाई के अरे मजबुरी भइन्छ नि त।
हो, इमान्दारी र मेहनतका साथ आफ्नो काममा लाग्ने हो भने अवश्य पनि आफूले सोचेअनुसारको काम त गर्न सकिन्छ। तर आफ्नो वित्तीय लक्ष्य अनुसार कुन पैसालाई कुन ठाउँमा काम लगाउने र त्यो पैसाको सही सदुपयोग कसरी गर्ने र आफ्नो घर परिवारभित्रको सानोतिनो खर्च व्यवस्थापन कसरी गर्ने र त्यो खर्चको लेखाजोखालाई सही तरिकाले राख्ने हो भने अवश्य पनि पैसा जोगाउन चाहिँ सहज हुँदो रहेछ भन्ने कुरा हामीले उहाँहरूको कुराबाट सुन्न पायौँ। अब यो कुरापछि म अर्को एकजना व्यक्ति कहाँ पुग्दैछु जो वित्तीय लक्ष्य अनुसार पैसा जोगाउन के कुरामा ध्यान दिनुपर्छ र पैसालाई सही व्यवस्थापन गर्न सके के कुरामा फाइदा हुन्छ भनेर एकजना विज्ञका अनुभव सुन्दैछौँ। आज हामीसँग हुनुहुन्छ बौद्ध ग्रामीण सहकारी संस्थाका वरिष्ठ प्रबन्धक विशाल केसी, जो लामो समयदेखि सहकारी मार्फत वित्तीय क्षेत्रमा उहाँले काम गर्दै आउनु भएको छ।
विशाल केसी, परिचय भन्नुपर्दा म बौद्ध ग्रामीण बहुद्देशीय सहकारी संस्था लिमिटेडको वरिष्ठ प्रबन्धक र म हाल यो संस्थामा कार्यरत रहेको 15 वर्ष भयो र यो एक सहकारी संस्था हो र यसले चाहिँ यो वित्तीयसँग क्षेत्रसँग सम्बन्धित भएर कार्य गर्ने गरेको छ सुर्खेत जिल्लामा।
आफ्नो वित्तीय लक्ष्य पुरा गर्न पैसा कसरी जोगाउन सकिन्छ?
सर्वप्रथम हामी नेपालीहरूको आय हेर्ने हो भने हाम्रो आय कम हुने र खर्च हुने क्षेत्र धेरै छन् के, र हाम्रो प्राय घरको डिपेन्डेन्सी एउटा वा दुईवटा व्यक्तिमाथि नै निर्भर हुने हुँदा त्यसले आफूले मात्रै कमाएर आफूलाई पाल्नु मात्रै नपरी आफ्नो घरका अन्य सदस्यहरूलाई समेत पाल्नुपर्ने उसको जिम्मेवारी देखिन्छ, र हाम्रो ती जिम्मेवारीको बावजुदमा पनि हामीले अझ धेर थोरै रकम बचतका रूपमा चाहिँ अगाडि बढाउन सक्छौँ, बचत गर्न सक्छौँ, र त्यो बचतलाई हामीले चाहिँ कुनै सङ्घ संस्था वित्तीय संस्थाहरूमा चाहिँ डिपोजिट गरेर होस् वा चाहिँ सानोतिनो ऋणहरू लिएर जग्गा जमिन जोडेर होस् वा चाहिँ सुन लगायतका बहुमूल्य अब भनौँ न धातुहरू खरिद गरेर होस् त्यसमा इन्भेस्टमेन्ट गरिरहेको देख्छु मैले।
अब सबैभन्दा धेरै पैसा जोगाउनलाई के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
सबैभन्दा पहिला त खर्च गर्ने आवश्यकता कुरो हो। त्यही चप्पल हो हामी 250 रुपियाँको पनि लगाउन सक्छौँ, त्यही चप्पल हो हामी 25,000को पनि लगाउन सक्छौँ। अब यसमा किन्नेले किन्दाखेरि विचार पुऱ्यायो भने जुन चिजमा सर्भाइभ हुनसक्छ त्यो चिजलाई कम मूल्यमै सर्भाइभ गरेर नै एक त पैसा बचाउन सक्छ। दोस्रो फजुल खर्चका कुराहरू अब जुवातासदेखि लिएर मदिरापान गर्नेदेखि लिएर हुने जति पनि फजुल खर्चका कुराहरू छन् ती खर्चहरूलाई कन्ट्रोल गर्ने हो भने पैसा बच्न सक्छ। र यिनैबाट बच्दै आएको पैसा नै भोलि एकमुष्ट चाहिँ ठुलो रकमको रूपमा देखिन्छ, नत्र भने एकैचोटि ठुलै रकम त ल्याएर कसैले पनि जम्मा गर्न सक्दैन होला जस्तो लाग्छ।
पैसालाई सही व्यवस्थापन गर्न सक्दा र नसक्दा के कुरा फाइदा हुन्छ र के कुरा घाटा हुन्छ?
अब पैसालाई सही व्यवस्थापन गर्नुभयो भने भविष्यमा परेका आवश्यकताहरू बिरामी हुन सकिन्छ, बिरामी भएको बेलामा तुरन्त उपचार पाउन सकिन्छ, छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सकिन्छ, चाहिएको आवश्यक मात्रामा पाठ्य सामग्रीहरू खरिद गर्न सकिन्छ, लुगालत्ताहरू खरिद गर्न सकिन्छ र परेका सानातिना गर्जोहरू टार्न सकिन्छ। अब पैसा नहुँदा अब हरेक चिजको लागि अरूसँग ऋण थाप्नुपर्ने हुन्छ, त्यही ऋण पनि अब समयमा पाउनु पनि सकिन्छ, नपाउनु पनि सकिन्छ, चर्को ब्याजमा फस्न पनि सकिन्छ। र पैसा हुनुभन्दा नहुनुभन्दा त अब भएकै राम्रो जस्तो लाग्छ।
पैसा जोगाउन चाहिँ कसरी सकिन्छ, कुन तरिका अप्नाउने त्यस्तो खालको केही हुन्छ?
पैसा जोगाउनलाई सबैभन्दा पहिलो कुरो भकारी किनेर मात्रै हुन्न क्या, भकारीमा धान भर्नको लागि मेहनत गर्नु पऱ्यो, खेती गर्नु पऱ्यो, होइन बारी बनाउनु पऱ्यो, धान बल्ल फल्छ। खेतबारी नभइकन भकारी किनेर राखेर मात्रै हुन्न, भन्न खोजेको हामीले ब्याङ्कमा खाता खोलेर कुनै सहकारीमा खाता खोलेर मेरो फलान ठाउँमा बचत खाता छ भनेर चाहिँ पैसा बचाउन सक्दैनौँ हामीले। त्यसको लागि त पहिला मेहनत गर्नु पऱ्यो, कुनै पनि कामलाई सानो भन्नु भएन, आफ्नो वरिपरि उपलब्ध अवसरहरूलाई चाहिँ समात्न सक्नु पऱ्यो, आफ्नो उत्पादनको क्षमतालाई बढाउन सक्नु पऱ्यो। किसान हो भने उसले एउटा बाख्रा पाल्छ भने चारवटा पाँचवटा हुँदै गएर 50-60 बाख्रा पालनतिर लाग्नु पऱ्यो, एउटा भैँसी पाल्छ भने 10-12 भैँसी पाल्नतिर लाग्नु पऱ्यो। यसरी उसले आफ्नो प्रोडक्टिभिटीलाई बढाउँदै गयो भने बल्ल उसको चाहिँ आम्दानीमा पनि वृद्धि हुन्छ र आम्दानीमा वृद्धि भएअनुसार त्योबाट हुने खर्चहरू कटाएर पनि उसले मनग्य पैसा चाहिँ जम्मा गर्न सक्छ जस्तो लाग्छ।
अब यो मानव जीवनमा यो पैसाको महत्त्व कतिको रहन्छ?
अब ढुङ्गे युगमा हुँदाखेरि त मान्छेलाई पैसा चाहिन्थेन होला, त्यस बेलामा अब जनावरलाई मारेर नै सर्भाइभ हुन्थ्यो। तर जब ढुङ्गे युगबाट मान्छेको यस 21औं शताब्दीसम्म मान्छे आइसक्यो, मान्छेलाई पैसाको धेरै नै आवश्यकता छ। हरेक चिजको चाहिँ मूल्य पैसामा नै मोलतोल हुन्छ। मान्छेलाई एउटा सुन्दर जीवनयापन गर्न, एउटा गुणस्तरीय जीवन बिताउनको लागि र आफ्ना आवश्यकताहरू पुरा गर्नको लागि पैसाको धेरै नै महत्त्व छ। र समयमै चिनियो भने बुढेसकाल पनि आनन्दसँग बिताउन सकिन्छ होला जस्तो लाग्छ। नत्र अहिले कमाउने बेला नकमाए भोलि बुढेसकालमा पनि दुःख पाउने मेसो हुनसक्छ।
अब तपाईँ एउटा यो सहकारीमा पनि हुनुहुन्छ, सहकारीले पनि अब अहिले त धेरै मानिसहरू सहकारीबाट आफूले बचत गर्ने र चाहेको पैसा त्यसबाट लिने झिक्ने गरिरहेको अवस्था पनि छ। यो सहकारी मार्फत जुन एउटा कुनै व्यक्तिले पैसा बचत गर्न चाह्यो भने के कुरामा चाहिँ ध्यान दिनुपर्छ उसले?
सबभन्दा पहिला त अब नजिकको पाइप पर्ने आफ्नो सहकारीले सेवा केन्द्रहरूमा गएर खाता खोल्नु पऱ्यो। र बचतको प्रकार हुन्छ, मासिक गर्ने हो कि दैनिक गर्ने हो कि हप्ताको गर्ने हो कि कसरी जम्मा गर्न सक्नुहुन्छ उहाँले, त्यो आफ्नो चाहिँ त्यही प्रकारका बचतहरू छान्नु पऱ्यो। जस्तै अब केटाकेटीको लागि गर्ने हो भने अब बाल बचतहरू गर्न सकिन्छ जसमा राम्रो ब्याजहरू पनि पाउन सकिन्छ भने, अब आफ्नो लागि आज राखेर भोलि झिक्ने हो भने त्यही टाइपको खाताहरू पनि मा जम्मा गर्न सकिन्छ। र आफ्नो आवश्यकता कस्तो हो त, अब लामो समय लङ टर्म सेभिङ गर्ने हो कि सर्ट टर्म सेभिङ गर्ने हो, तिनै सेभिङका प्रकारहरू छान्ने, संस्थामा चाहिँ सेयर सदस्यको लागि आवेदन दिने, 100 रुपियाँको एउटा सेयर किन्न सक्नुहुन्छ उहाँहरूले, र एउटा नागरिकताको फोटोकपी र एउटा फोटो भयो भने खाता खोलेर उहाँहरूले आफ्नो बचत गर्न सक्नुहुन्छ। र उहाँहरू सधैँ अफिस आउन नसके पनि आफ्नो घरैमा कर्मचारीलाई बोलाउनु भयो भने नि कर्मचारीले घरैसम्म गएर घर दैलो सेवा मार्फत पनि उहाँहरूको बचत ल्याएर उहाँहरूको खातामा जम्मा गरिदिनुहुन्छ।
अब यो पैसै नहुने जो कोही मान्छे हुनुहुन्छ नि, उहाँहरूले चाहिँ यो पैसालाई बचत गर्ने तरिका अनि पैसा के हो भन्ने कुरा पनि उहाँलाई त्यति थाहा भएको हुँदैन. उनीहरूले चाहिँ अब पैसा आज छ अब त्यसलाई केही सानोतिनो खर्च गर्ने मासी हाल्ने पनि हुन्छ. तपाईँहरूले त्यस्तो कुनै गाउँमा टोल टोलमा पनि तपाईँहरू संस्था हुनुहुन्छ, केही कार्यक्रम मार्फत उहाँलाई पैसा बचत गर्नुपर्छ, पैसा भनेको यो भन्ने खालको त्यस्तै कार्यक्रमहरू के गर्नुभएको छ?
अब बौद्ध ग्रामीण बहुद्देशीय सहकारी संस्थाले विगत 17 वर्षदेखि मध्यपश्चिम भनौँ अहिलेको प्रदेश नम्बर 6 का 4 जिल्लाहरूमा काम गरिरहेको छ. अति विकट र पिछडिएको ठाउँमा पनि यो संस्थाले आफ्नो सेवा सुविधाहरू दिइरहेको छ. र संस्थाले जो तपाईँले भने जस्तै पैसाको बारेमा धेरै ज्ञानै नभएका मान्छेहरूलाई पनि फाइनेन्सियल लिट्रेसीका प्रोग्रामहरू सञ्चालन गर्छ. जस्तै वित्तीय साक्षरताका क्लासहरू मार्फत उहाँहरूलाई कसरी हामीले पैसा कमाउन सक्छौँ, कसरी त्यो पैसालाई हामीले बचत गर्न सक्छौँ, र हाम्रो जिन्दगीलाई कसरी हामीले चाहिँ सुखी बनाएर अगाडि बढ्न सक्छौँ जस्ता शिक्षा दिने काम पनि यो संस्थाले गर्ने गरेको छ. र अहिले समय यही संस्थामा भन्यो भने पनि अब 37,000 जना चाहिँ यो संस्थाको सदस्यको रूपमा हुनुहुन्छ भने उहाँहरूले यो संस्थामा अब 41 करोड रुपियाँ चाहिँ बचत पनि गर्नुभएको छ आजका मितिसम्म. त्यही अलिअलि अलिअलि गरेर जम्मा गर्दा गर्दा उहाँहरूको पैसा चाहिँ 41 करोड जम्मा हुनु गएको छ. त्यो पनि एउटा उपलब्धि हो जस्तो लाग्छ.
अब वित्तीय कुराकानी गर्नुपर्दा जब एउटा मानिसले सामान्य रूपमा अलिकति पैसा जोगाउन सकेन भने उसले दुःख पाउने त एउटा एकातर्फको कुरा रह्यो. अब त्यसलाई निराकरण गर्नका लागि तपाईँ जस्ता सङ्घ संस्थाहरूले अहिले अब यो लघु वित्त कार्यक्रम सञ्चालन भएको छ र अलिकति लघु वित्तले केही समस्या पनि छ, जुन 14-15 दिनमा हो या 15-15 दिनमा पैसा उठाउने क्रम पनि भएको कारण त्यसलाई अप्ठ्यारो पनि भएको छ भनेर भन्नुभएको छ. त्यसलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ?
पहिलो कुरो त गाउँघरमा हिजोका दिनमा संस्थै थिएनन्, कोही ऋणी नै थिएनन्. हुँदाहुँदै एउटा संस्था आयो, दुईवटा आयो, आउँदा आउँदा 12-14 संस्था पनि आयो. जस्तै कुनै ठाउँमा स्वास्थ्य सेवा छैन र त्यो ठाउँमा एउटा मेडिकल खुल्यो, दुईवटा मेडिकल खुल्यो, 4-5 खुल्यो भने त्यो ठाउँको जनताहरूको लागि धेरै राम्रो कुरो. तर बिरामीले पनि विचार के गर्नु पऱ्यो भन्दाखेरि आफूलाई कति औषधि खाने हो र डाक्टरले कति औषधि खानु भने ठिक्क खानु पऱ्यो क्या. अब लघु वित्त संस्थाहरूले ऋण दिन्छ गरिबहरूको जीवन स्तर उकास्नको लागि, उनीहरूलाई बिना धितो ऋण दिने गर्छ. अब त्यो ऋण सबैलाई आम्दानी ठानेर सुरुमै लिएर खर्च गर्न लाग्नुभयो भने त भोलि ऋणको थुप्रो त आफ्नो टाउकोमै थुपारिँदै जान्छ र एक न एक दिन हो संस्थागत ऋण तमसुक गरेर लगेको हुन्छ, भोलि तिर्दै तिर्दैन भन्न त पाइँदै पाइन्न, भोलि गएर 7 पुस्तासम्म लिन तिर्नुपर्ने हुन्छ. त्यसले गर्दा अलिकति वित्तीय अनुशासन भएन मान्छेको जिन्दगीमा. अब ऋण लिएर मोबाइल किन्ने, महँगा महँगा गरगहनाहरू किन्ने, लत्ता कपडा किन्ने, अब उधारो खाने, अब भोज पार्टी यस्ता चिजहरूमा खर्च गर्न लाग्नुभयो भने त्यसले त जीवनस्तर कहिले पनि उकास्दैन, झन् उल्टै माइनसमा जाने काम हुन्छ. तर त्यही ऋणलाई लिएर सदुपयोग गरेर बाख्रा पाल्ने, बङ्गुर पाल्ने, भैँसी पाल्ने, अब भनौँ मौरी पाल्ने, कुखुरा पाल्ने जस्ता कामहरूमा लगाउनु भयो भने त आज 1-2, 2-4 त अवश्य पनि पाउनुहुन्छ. र उहाँहरूले चाहिँ त्योबाट आएको आम्दानीले त्यसको कर्जा ब्याज तिरेर पनि भोलिका दिनमा आफ्नै पैसाले पनि त्यस्ता कारोबारहरूमा अगाडि बढ्न सक्नुहुन्छ.
अब यो वित्तीय लक्ष्यअनुसार लघु वित्त भनेको सामान्य नागरिकले भन्ने भाषामा भनिँदा के हो खास?
यो लघु वित्त भनेको एउटा वित्तीय प्रणाली हो होइन, जसले चाहिँ यो गरिब तथा विपन्न वर्गका व्यक्तिहरूको घर दैलोमा गई उनीहरूलाई सानो सानो कर्जा, बचत, बिमा तथा रकम, यो ट्रान्सफर सम्बन्धी, रेमिटान्स सम्बन्धी चाहिँ वित्तीय सेवा सुविधाहरू उपलब्ध गराए उनीहरूको आर्थिक र सामाजिक स्तरलाई माथि उठाउन सहयोग पुर्याउँछ लघु वित्तको डेफिनेसन अनुसार. र लघु वित्तले गर्ने काम र एउटा ब्याङ्कले गर्ने काम अलिकति फरक हुन्छ. ब्याङ्क एउटा ट्रेडिसनल सिस्टमले चलिरहेको हुन्छ, उसले केही हुनेलाई ऋण दिन्छ, नहुनेबाट उसले बचत लिन सक्छ, तर ऋण चाहिँ उसले नहुनेलाई ऋण दिन्न. भने लघु वित्तले चाहिँ केही पनि नभएको मान्छेसँग इमान्दारिता भन्ने चिज हुन्छ, उसँग चाहिँ इमान भन्ने कुरो हुन्छ र त्यहीलाई नै धित राखेर केही गर्नुपर्छ जिन्दगीमा भनेर पहिलो उसलाई पुँजी उपलब्ध गराउँछ. र लघु वित्तले उपलब्ध गराउने पुँजी भनेको 1 लाख, 2 लाख, 3 लाख होइन, 5,000, 10,000 सानो पुँजीबाट उसले चाहिँ सुरु गर्न लाउँछ. र सानो पुँजीमा डुबियो भने नि थोरै पुँजीमा डुबिन्छ, र सानो पुँजीबाट सर्भाइभ गर्दै गएर ऊ सक्सेस हुँदै गयो भने त्यही पुँजीलाई उसले मल्टिप्लाई गर्दै गर्दै गएर भोलि ऊ एउटा सक्सेसफुल बिजनेसम्यान हुनसक्छ र समाजमा एउटा चाहिँ समृद्ध परिवारको रूपमा पनि अगाडि आउन सक्छ।
अब यो आफ्नो लक्ष्य अनुसारको पैसा व्यवस्थापन गर्न सामान्य नागरिकले के कुरामा अझ धेरै ध्यान दियो भने त्यो अनुसारको उसले बचत गर्न सक्छ?
पहिलो कुरो त वित्तीय अनुशासन हो, होइन? अनुशासन बिना संसारमा कुनै पनि चिजमा केही पनि काम छैन, र अनुशासन धेरै क्षेत्रहरूमा हुन्छ। हामी घर परिवारमा अनुशासनका कुरा गर्छौँ, ठुलाले सानालाई माया गर्ने, सानाले ठुलालाई सम्मान गर्ने कुरा गर्छौँ, त्यस्तै वित्तीय क्षेत्रमा पनि अनुशासन हुनु पऱ्यो। घाटीहरू हान्ने भने चाहिँ आफ्ना खर्चहरू गर्दाखेरि पनि त्यही अनुसार गर्नु पऱ्यो, र आम्दानीको लागि, आफ्नो घरको आम्दानीको स्तर वृद्धिको लागि सबैले आफ्नो तर्फबाट पहल गर्नु पऱ्यो। मैले विदेशका विभिन्न ठाउँहरूमा घुम्दा पनि एउटा देखेँ, मैले बङ्गलादेशमा देखेँ, ऊ माग्दै हिँड्छ तर माग्नुको साथसाथमा उसले सानसानो दोकान पनि बोकेर हिँडिरहन्छ क्या, चक्लेट बिस्कुट होइन, सानसानो यी पान परागहरू, यस्ता यस्ता चिजहरू उसले लगाएर त्यो पनि बेचिरहन्छ क्या। सँगसँगै उसले माग्नेको साथमा चाहिँ व्यापार पनि गरिरहन्छ। भनेपछि यो कसैले कसैले केही न केही गरिराख्यो। प्रत्येक घरमा तानहरू चलिरहेछन्, लुगाका होइन, गार्मेन्टका कम्पनीहरू चलिरहन्छन्। त्यस्तो गर्दै जाने हो भने देश एक दिन चाहिँ धनी हुँदै जाँदो रहेछ। र एउटा भनाइ छ, एउटा घर धनी भएपछि एउटा गाउँ समाज धनी हुन्छ, समाज धनी भए गाउँ धनी हुन्छ, र हुँदै हुँदै गाउँबाट हुँदै हुँदै नगर सहर हुँदै देश धनी हुन्छ भने चाहिँ हामीले गर्ने साना साना एक्टिभिटीहरू, हामीले गर्ने साना साना कामहरू जो चाहिँ जोबाट हामीलाई आम्दानी हुन्छ, तिनै कामहरूले गर्दाखेरि हाम्रो देशको आर्थिक उन्नतिमा पनि टेवा पुग्छ, देश पनि समृद्ध हुन्छ र हाम्रो घर पनि समृद्ध हुने भए हुँदा सबैले नै यो वित्तीय भनौँ न वित्तीय क्षेत्रमा आफ्नो पहुँच बढाउनको लागि सङ्घ संस्थाहरूमा आबद्ध हुनु पऱ्यो, सङ्घ संस्थाबाट ज्ञान हासिल गर्नु पऱ्यो, वित्तीय परिचालन सम्बन्धी, वित्तीय अनुशासन सम्बन्धी ज्ञान हासिल गर्नु पऱ्यो, सिपहरू लिनु पऱ्यो, र उत्पादनमुखी हुनु गयो भने एक दिन जो पनि सफल हुन सक्छ जस्तो लाग्छ मलाई।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम पैसाको कुराको समय सकिने लागेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। कार्यक्रम मन पर्यो भने साथीभाइ अनि इष्टमित्रलाई सुन्न भनिदिनुहोला। यदि मन परेको छैन भने हामीलाई खबर गर्नुहोला। र तपाईँले फोनबाट पनि हामीलाई केही भन्न चाहनुहुन्छ भने 083-5-22-445 वा मेरो मोबाइल नम्बर 98-580-50-335 फोन गर्नुहोला। तपाईँले हामीलाई फेसबुकबाट पनि केही भन्न चाहनुहुन्छ भने त्यसका लागि तपाईँले facebook.com/radioverima गएर तपाईँले आफ्नो कुरा लेख्नुहोला। यति भन्दै आजको कार्यक्रम पैसाका कुराबाट म मधुबन बिसी छुटिन्छु। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्ते।